الله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم واللاتي ياتين الفاحشه من نسائكم فاستشهدوا عليهن اربعه منكم فان شهدوا فامسكوهن في البيوت حتى يتوفاهن الموت او يجعل الله لهن سبيلا واللذان ياتيانها منكم فاعذوهما فان تابا واصلحا فاعرضوا عنهما ان الله كان توابا رحيما سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد المبارك وسلم اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو اس میں عورتوں اور مردوں کی بدکاری کے بارے میں اللہ تعالیٰ نے احکامات نازل فرمائے تھے کہ اگر کوئی عورت میں تمہاری عورتوں میں سے بدکاری کرے تو تم گواہ لاؤ ان پر چار مرد، اور اگر وہ گواہی دے دیں یعنی چار مردوں کی گواہی اگر مل جائے تو ان کو پھر گھروں میں بند کر دو یہاں تک کہ اللہ تعالیٰ یا تو ان کو اٹھا لے یا ان کی راہ میں ان کے لیے کوئی اور راہ بنا دے. تو وہ راہ پھر بعد میں اللہ تعالیٰ نے بنائی کہ اگر غیر شادی شدہ مرد اور عورت زنا کرتے ہوئے پکڑے گئے اور گواہ بھی مل گئے تو ان کو 100 کوڑے مار جائیں گے، اور اگر شادی شدہ ان میں سے کوئی ایک ہوا یا دونوں ہوئے تو ان کو پھر رجم کیا جائے گا. اچھا، یہ ہم نے پڑھ لیا تھا. اب ہم پیج نمبر 338 کے اوپر تھے، 338. تو رجم کی آیات کے بارے میں پچھلے پیج میں تھا 337 میں، کہ شروع میں رجم کے حکم کے لیے قرآن کریم کی آیت بھی نازل کی گئی تھی لیکن بعد میں اس کی تلاوت منسوخ کر دی گئی تھی، البتہ حکم کو باقی رکھا گیا تھا. تو حکم بھی باقی، ایسا بھی ہوتا ہے نص کے اندر کہ حکم باقی ہو لیکن تلاوت منسوخ ہو گئی ہو، یعنی قرآن کی کوئی آیت جو ہے وہ اس حکم کے اوپر موجود نہ ہو. تو پھر اس کے اوپر حضرت عمر رضی اللہ عنہ کا قول ہے کہ ہم نے رجم کیا تھا اور نبی صلی اللہ علیہ وسلم نے بھی رجم کیا تھا وغیرہ. خلاصہ یہ تھا کہ ان آیات میں جو حبس البیوت اور ایذا کا حکم ہے وہ شرعی حد نازل ہونے پر منسوخ ہو گیا تھا، اور اب حد زنا 100 کوڑے یا رجم پر عمل کرنا لازم ہوگا. مزید تفصیل انشاءاللہ سورہ نور کی تفصیل میں بیان ہوگی. غیر فطری طریقے سے قضاء شہوت کا حکم، یعنی کوئی اپنی قضاء یعنی اپنی شہوت کو پورا کرتا ہے غیر فطری طریقہ. قاضی ثناء اللہ صاحب پانی پتی رحمت اللہ علیہ تفسیر مظہری میں لکھتے ہیں کہ میرے نزدیک اللذان یأتیانہا کا مصداق وہ لوگ ہیں جو غیر فطری طریقے پر قضاء شہوت کرتے ہیں، یعنی مرد استلذاذ بالمثل کے مرتکب ہوتے ہیں، یعنی اپنی ہی مثل سے لذت حاصل کرنا. ٹھیک ہے، جس کو کہ انگریزی کے اندر یا تو گے کہتے ہیں، ٹھیک ہے، مرد مرد سے اپنی شہوت پوری کرے، یا اس کو ہومو سیکچوالٹی بھی کہا جاتا ہے. تو اللذانی یا اتیانہا، اگر دو مرد کریں تم میں سے بدکاری. ٹھیک ہے، 338 ان کو دیکھنے کو. یہاں پہ قاضی صاحب رحمتہ اللہ علیہ کے علاوہ دیگر حضرات نے بھی اسی قول کو لیا ہے. الفاظ قرآن مجید میں چونکہ لفظ اللذانی یأتیانہا موصول اور صلہ دونوں مذکر کے الفاظ ہیں، ٹھیک ہے، اللذانی بھی مذکر ہے اور یأتیانہا یہ بھی مذکر ہے، تو اس لیے ان حضرات کا یہ قول بعید نہیں. گو جن حضرات نے زانی اور زانیہ مراد دیا ہے انہوں نے بطور تغلیب مذکر کا یہ صیغہ زانیہ کے لیے بھی شامل رکھا ہے، یعنی قاضی صاحب کے نزدیک یہ ہومو سیکشوالٹی کے لیے. ٹھیک ہے، لیکن کچھ حضرات ایسے بھی ہیں، یعنی کچھ مفسرین ایسے بھی ہیں کہ جنہوں نے کہ مرد اور عورت بھی مراد دیا ہے یہاں پر. تو جنہوں نے مرد اور عورت مراد دیا تو انہوں نے یہ کہا کہ بھئی ہے تو صیغے دونوں مذکر کے، لیکن مذکر کا صیغہ جو ہے وہ مؤنث کو بھی شامل ہوتا ہے. تاہم موقع کی مناسبت سے استلذاذ بالمثل کی حرمت و شدت اور اس کی جزا و تعزیر کا ذکر اس جگہ بے جا نہ ہوگا. यानी चूंकि ये एक मौका एक हमें मिला है कि भाई इस टॉपिक के ऊपर भी बात कर ली जाए, इन दोनों को मुज़क्कर ही समझ करके कि भाई दो मर्दों की ये बात हो रही है, तो उसके ऊपर फिर इन्होंने अहादीस और आसार से इस सिलसिले में जो कुछ साबित होता है उसमें से बतौर नमूना कुछ नकल किया जाता है। एक हदीस है, हजरत अबू हुरैरा रज़ियल्लाहु अन्हु से रवायत है कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला ने अपने मखलूक में से 7 किस्म के लोगों पर 7 आसमानों के ऊपर से लानत भेजी है। गैर अल्लाह ताला तो 7 आसमानों के ऊपर ही है, तो यहाँ पर 7 आसमानों का जिक्र करके कि 7 आसमानों के ऊपर से लानत भेजी, तो ये सिर्फ इसकी शिद्दत को मजीद बढ़ाने के लिए, वरना अल्लाह ताला जब भी लानत भेजेंगे वो 7 आसमानों के ऊपर से ही भेजेंगे क्योंकि अर्श जो है वो 7 आसमानों के ऊपर है, लेकिन शिद्दत को मजीद जो है ना उजागर करने के लिए बकायदा लिखा भी कि वहां से भी इनके ऊपर लानत पड़ रही होती है। और इन 7 में से एक पर 3 3 दफा लानत भेजी और बाकी पर 1 दफा। फरमाया मलरून है वो शख्स, यानी लानत का मुस्तहिक है वो शख्स जो कौम लूत वाला अमल करता है। मलरून है वो शख्स जो कौम लूत वाला अमल करता है। मलरून है वो शख्स जो कौम लूत वाला अमल करता है। और कौम लूत वाला अमल क्या था? वही जिसको गेजम कहते हैं, मद मर्द का। हजरत अबू हुरैरा रजी अल्लाह तआला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि 4 आदमी सुबह के वक्त अल्लाह जल्ला शानहु के गजब में होते हैं और शाम को भी अल्लाह जल्ला शानहु उनसे नाराज होते हैं। मैंने पूछा कि वो लोग कौन हैं, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वो मर्द जो औरतों की तरह बनते हैं और वो औरतें जो मर्दों की तरह बनती हैं, और वो शख्स जो चौपाई के साथ गैर फितरी हरकत करता है, और वो मर्द जो मर्द से फजाए शहवत करता है। एक दूसरी हदीस है जिसमें इन अलग लोगों का जिक्र हुआ, तो इसके लिए आजकल तो टर्म्स बाकायदा अंग्रेजी जुबान के अंदर इजाद हुई हुई है, क्रॉस ड्रेसिंग करना। ठीक है, यानी मर्द जो है वो औरतों वाली ड्रेसिंग करे, औरत की तरह से बने, और औरत जो है वो मर्द की तरह की ड्रेसिंग करे, तो उसको क्रॉस ड्रेसिंग कहा जाता है अंग्रेजी के अंदर। अगली हदीस है हजरत इब्न अब्बास रज़ियल्लाहु तआला अन्हु से रवायत है, फरमाया रसूल सल्लम ने इरशाद फरमाया जिसको तुम कौम लूत की तरह गैर फितरी हरकत करता हुआ देख लो तो फाइल और मकबूल दोनों को मार डालो, यानी जिंदा दोनों को नहीं छोड़ो, करने वाला और करवाने वाला दोनों को, फाइल और मकबूल। तो अब इससे ना चंद चीजें जमीनी तौर पर इसके, एक तो ये है कि ये जो फेल यहाँ पे लिखे हुए हैं कि गैर फितरी तौर पर मर्द से मर्द का अमल होना या चौपाई के साथ अमल होना, ठीक है, यानी कोई भी हो जानवर वगैरह, तो ये चीजें क्या पता लगता है कि ये कोई 20वीं सदी की इजाद नहीं है। ठीक है, 20वीं सदी में कोई आकर के लोगों ने ऐसा काम करना नहीं शुरू किया, बल्कि ये काम जो है ना, ये एक तो कौम लूत, तो किस जमाने की कौम है? हजरत इब्राहिम अलैहिस्सलाम के जमाने में, लूत अलैहिस्सलाम इब्राहिम अलैहिस्सलाम के भतीजे थे, सही है। तो इतना पुराना जमाना, आज से तो नहीं, खैर नबी सल्लल्लाहु अलैहि वसल्लम से 4000 साल पहले का मसला, ठीक है, तो ये इतना पुराना फेल है। अच्छा, और इसके अलावा भी फिर यानी कोई पूरी की पूरी कौम तो कभी भी फिर उसके बाद इस फेल में मुब्तला नहीं हुई, लेकिन इनफिरादी तौर पर लोग जो है वो मुब्तला होते रहे इस किस्म के अफाल के अंदर। तो ये नई चीज नहीं है, ये इंसानी मुआशरे के अंदर चलती रही है, और मुसलमान मुआशरे के अंदर भी ये चीज मौजूद थी। लोग जो है जो गुनाह के अंदर बहुत आगे बढ़ते हैं तो वो इस तरह के काम भी कर जाते हैं। तो फिका की किताबें भी फिर इन मसाइल के से, यानी फिका की किताबों में ये भी मसाइल लिखे हुए हैं कि भाई ऐसा करने वाले के साथ क्या किया जाए, उसको क्या सजा दी जाए, उसको वगैरह। लेकिन जो चीज इस यानी इस दौर की पैदावार है, ठीक है ना, इस दौर की क्या पैदावार है, वो ये फेल नहीं है इस दौर की पैदावार, बल्कि इस दौर की पैदावार ये है कि अपने आप को लोगों ने आइडेंटिफाई करना शुरू कर दिया। ठीक है, यानी इसको बतौर लाइफस्टाइल के कि भाई मैं तो गे हूं या हम लोग तो गे हैं, ठीक है ना, ये तो हमारी आइडेंटिटी है, इसको कहते हैं सोशल आइडेंटिटी। ठीक है, कि भाई ये जो लोग हैं ये गे हैं, ये जो औरतें हैं ये लेस्बियन, ठीक ये जो है ना, ये जो है वो क्या कहते हैं उसको, ट्रांसजेंडर है, ठीक है ना, और ये फलाने हैं, क्वेयर हैं, पता नहीं क्या क्या इसका नाम। आजकल जो एक ट्रम्प, यानी पिछले शायद 15-20 साल के अंदर बहुत ज्यादा प्रमोट, पहले तो एक टर्म होती थी ना, गे, ठीक है, उसके वो बाकायदा परेड्स होती थी कैलिफोर्निया के अंदर, गे प्राइड की परेड होती थी, बहुत ज्यादा मशहूर था वहां पर। उसके अंदर पाकिस्तानियों की भी पूरी एक बटालियन होती थी उस गे प्राइड परेड के अंदर, ठीक है, और फिर वो न्यूयॉर्क में होती थी और मुख्तलिफ जगहों पर। तो गेज होते थे और लेस्बियंस होते थे। अब जो है वो पूरा एक टर्म बना दिए कि LGBT, नॉट वन रिलीजन बट इसको कहते हो कि ये हमारी सोशल आइडेंटिटी है, ठीक है। इधर यू आर अ लेस्बियन और अ गे और अ बाइसेक्सुअल और अ ट्रांसजेंडर और अ क्वेयर, और ये आगे भी चलते जाते हैं, इसके आगे भी और भी लेटर्स हैं इसके अंदर, ठीक है। तो ये चीज जो है ना, ये पहले नहीं होती थी कि भाई मैं तो बॉर्न गे हूं या मैं तो बॉर्न लेस्बियन, ठीक है, ये पहले नहीं होता था। तो इस चीज को ना इस दौर के अंदर, यानी बाकायदा मीडिया से सपोर्ट किया जाता है, बहुत सारे स्पेशल इंटरेस्ट लोग होते हैं जिनका इनके अंदर फिर फायदा बनता है, और जाहिर है कि जो जो दुनिया को जिस तरफ ये ले जाना चाह रहे हैं, वही दज्जाली निजाम की तरफ, तो उसके अंदर भी फिर ये चीजें जो है ना वो बड़ी अहम रोल प्ले करती हैं, कि जब इंसान जो है ना वो इस किस्म के चीजों के अंदर, इन टुकड़ों के अंदर वो बढ़ जाएंगे ना, कि भाई LGBT के जो ग्रुप है, तो उनको फिर हैंडल करना बड़ा आसान हो जाएगा इनके लिए, ठीक है। तो हाफिज जकी जकीउद्दीन अहमदुल्लाह ने तरजीब व तरहीब में लिखा है कि चार खुलफा हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु, हजरत अली रज़ियल्लाहु अन्हु, हजरत अब्दुल्ला बिन जुबैर रज़ियल्लाहु अन्हु और हिशाम बिन अब्दुल मलिक ने अपने जमानों में गैर फितरी हरकत करने वालों को आग में जला डाला था। अच्छा, ये जो मसले हैं ना, ये मर्द से मर्द का फेल, औरतों से औरतों का फेल, ये बदकिस्मती से ये सिर्फ जो है वो वेस्ट का मसला नहीं है, ये नॉन मुस्लिम कंट्रीज का मसला नहीं है, बल्कि ये मुस्लिम कंट्रीज का भी मसला है, ठीक है। पाकिस्तान और इवन अरब मुल्कों के अंदर भी ये सारी चीजें मौजूद हैं, और अब जो है वो खुल खुल करके लोग जो है वो इसका इजहार भी करते हैं। अभी जानने वालों ने बताया कि यहाँ पर एक स्कूल है, उसके अंदर कुछ लड़कियों ने, 7th 8th ग्रेड के बाद लड़कियां थी, उन्होंने ओपनली जो है ना वो अपने आप को डिक्लेयर किया कि जी हम तो हैं, ये हम तो लेस्बियन है, और उन्होंने अपनी क्लास की दूसरी लड़कियों को भी बताया, ठीक है ना। और बज़ाहिर जो है ना वो, यानी कंजर्वेटिव किस्म का स्कूल कहलाता है वो, ठीक है। तो अब हमारे जो बच्चे जिन स्कूलों के अंदर जा रहे हैं ना, तो उनको ना इन चीजों से फिर वास्ता पड़ रहा है, ठीक है। तो अब ये कोई दूर की चीज नहीं है, कोई दूर के किस्से कहानियां नहीं है, बल्कि ये पाकिस्तान के अंदर जो बड़े बड़े अमीरों के स्कूल होते हैं, सिटी स्कूल है, और क्या कहते हैं उसको, बीकन हाउस और इस तरह के हजारों के स्कूल खुले हुए हैं मशरूम्स की तरीके से, तो उनके अंदर इस तरह की चीजें बहुत आम होती हैं, ठीक है। लड़के लड़की के मसले तो पुराने चलते ही रहते थे, हमारे जब हम भी जब स्कूल में कॉलेज में होते थे तो हर किस्म की हरकतें हुआ करती थी, लेकिन अब ये जो लाइफस्टाइल वाला और सोशल आइडेंटिटी वाले चक्कर हैं, ये सारे भी बड़े खुल करके और ऐलानिया भी इस तरह की हरकतें होती हैं। तो इस वजह से औलाद को कैसे बचाएं भाई, तो ये आसान काम नहीं, बहुत ज्यादा मुश्किल काम है। हजरत जी दामदकातुम ने एक दफा वाकया सुनाया था कि एक लड़के ने जो कि हाफिज कुरान था, तो उसने आकर के अजीब वाकया सुनाया कि मुझे तो कुछ पता ही नहीं था, मैं तो बस, यानी बहुत ही जिसको कहते हैं ना लल्लू पप्पू किस्म का था, कि मुझे कुछ नहीं पता था। एक दिन क्लास में ये हुआ कि किसी लड़के ने जो है वो अपने फोन के ऊपर बिल्कुल न्यूड तस्वीर वो लगाई, तस्वीरें या एक तस्वीर, और उसने अपने फोन को जो है ना वो पास करना शुरू कर दिया, लड़कों में पास करना शुरू कर दिया। एक लड़का देखता, फिर उसके बाद वो आगे बढ़ाता, अगले बंदे को, अगले लड़के को देता, वो देखता, फिर वो अगले लड़के को बढ़ाता, फिर वो देखता, हत्ता कि इसी तरीके से वो मेरे पास भी आ गया। अब मुझे क्या पता भाई उसके अंदर क्या है, तो मैंने उसको देख लिया। तो उस लड़के ने हजरत जी को बताया कि जब से मैंने वो तस्वीर देखी है ना, मेरा दिमाग ऐसा घूमा है कि अब मुझे कुछ और समझ में ही नहीं आता। अब उसके बाद मुझे ऐसी लत पड़ी है कि मैं हर वक्त इसी किस्म की तस्वीरों की तलाश में रहता, हर वक्त इन चीजों को देखने का मेरा दिल चाहता रहता, ठीक है। तो ये होता है भाई, ठीक है। अच्छा खासा नेक शरीफ बच्चा, और लड़कों ने क्लास में पास किया, उसने एक नजर देखा और बस काम तमाम हो गया उसका, ठीक है। और इस तरह के तो अनगिनत किस्से हैं इस तरह के, ठीक है। तो اب یہ صورت حال ہے تو اب سوچنا چاہیے کہ ہمیں کیا کرنا چاہیے اس طرح. کیا ایسا ہے کہ نبی صلی اللہ علیہ وسلم نے جلانے سے منع فرمایا ہے؟ ہاں پڑھا تو ہے میں نے یہ بھی کہ جلا کر کے سزا دینے سے منع کیا ہے, لیکن یہاں پر تو جو انہوں نے باتیں لکھی ہیں تو اس سے صحابہ کرام کا فعل پتا لگتا ہے کہ اس والے جرم کے مجرم کو جو ہے وہ جلا کر کے ہلاک کیا گیا ہے. خیر ان دونوں میں کیا تبدیل ہے جو میرے پاس اس کی تحقیق ہے نہیں. تو آگے لکھتے ہیں کہ اس سلسلے میں انہوں نے محمد بن المنقدر کی روایت سے ایک واقعہ بھی لکھا ہے کہ خالد بن ولید رضی اللہ عنہ نے حضرت ابوبکر صدیق رضی اللہ عنہ کو خط لکھا کہ یہاں عرب کے ایک علاقے میں ایک مرد ہے جس کے ساتھ عورت والا کام کیا جاتا ہے, ٹھیک ہے, یعنی وہ یعنی ریسیونگ پارٹ ریسیونگ اینڈ کا پارٹنر ہے وہ. حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے اس سلسلے میں صحابہ کرام کو جمع کیا اور ان میں حضرت علی رضی اللہ تعالیٰ عنہ بھی تشریف لائے. حضرت علی رضی اللہ عنہ نے فرمایا کہ ایک ایسا گناہ ہے جس کا ارتکاب سوائے ایک قوم کے کسی نے نہیں کیا, اور اللہ جل شانہ نے اس قوم کے ساتھ جو معاملہ کیا وہ آپ سب کو معلوم ہے, یعنی قوم لوط. میری رائے ہے کہ اسے آگ میں جلا دیا جائے. دوسرے صحابہ کرام نے بھی اس پر اتفاق کر لیا اور حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے اسے آگ میں جلا دینے کا حکم دے دیا. مذکورہ روایات میں قوم لوط کے عمل کا حوالہ بار بار آیا ہے. حضرت لوط علیہ السلام جس قوم کی طرف مبعوث کیے گئے تھے وہ قوم کفر و شرک کے علاوہ اس بدترین اور غیر فطری حرکت کی بھی عادی تھی, اور جب حضرت لوط علیہ السلام کی دعوت و تبلیغ ان پر اثر نہ ہوا تو جل شانہ کے حکم سے فرشتوں نے اس قوم کی بستیوں کو زمین سے اٹھایا اور اوندھا کر کے زمین پر پھینک دیا, جس کا ذکر سورہ آراف میں آئے گا انشاءاللہ. تو یہ جو ڈیڈ سی ہے, ڈیڈ سی بیسیکلی ایسے ہی لگتا ہے کہ جب اس زمین کو اکھاڑ کر کے جبرائیل علیہ السلام آسمان یعنی اوپر لے کے گئے تھے نا, تو وہ جو اکھڑی نا تو جو زمین میں جو جو, جو بھی شاید واٹر ریسورس تھا کیا تھا, تو وہ جو ہے نا پھر وہ آ گیا اور اس گڑے کے اندر جو ہے وہ بھر گیا, اور پھر جب وہ پوری پستی الٹ کر کے جب اس کے اندر واپس آئی تو اب اس پانی کے اندر جو ہے وہ کچھ ایسے کیمیکلز وغیرہ جو ہے وہ مکس اپ ہو گئے, مکس ہو گئے اس کے اندر کہ اس جگہ کا جو جو پانی ہے وہ یعنی پینے کے قابل تو بالکل بھی نہیں ہے, لیکن وہ اتنا کثیف ہے, اتنا تھک ہے کہ کوئی اس کے اندر ڈوب ہی نہیں سکتا, جو جاتے ہیں اس کے اوپر تیر کر کے جو ہے وہ واپس آ جاتے ہیں, اس کے اوپر ہی فلوٹ کرتے ہیں. اور اللہ تعالیٰ نے آزمائش کے لیے کہ اس کے اندر جو ہے نا وہ اس کے پانی میں شفا بھی رکھ دی, پتہ نہیں کتنی اسکن ڈیزیز کے اندر شفا ہے اس کے پانی میں, اور نہ جانے اور بھی کچھ امراض کی شفا ہے, ٹھیک ہے, لیکن مسلمانوں کو وہاں پہ جانے سے منع فرما دیا کہ بھائی آپ وہاں نہیں جا سکتے, بے شک اس کے اندر شفا ہوگی لیکن آپ اس شفا سے اپنے آپ کو فائدہ نہیں اٹھا سکتے کیونکہ وہ اللہ کے عذاب کی جگہ ہے. ظاہر یہ ایمان والا ہی پھر اسے دور رہے گا, ورنہ نام کے مسلمان تو وہاں سے دور نہیں رہ سکتے. مندرجہ بالا روایات استزاز بالجن سے متعلق تھیں. روایات میں عورتوں کے ساتھ غیر فطری فیل کرنے پر بھی شدید ترین وعیدیں آئی ہیں. حضرت علیہ السلام نے بھی اپنے دور میں ان کو کا رتبہ دینے والوں کو, اچھا ان کو خدا کا رتبہ دینے والوں کو آگ میں جلانے کی سزا دی. جی جی جن لوگوں نے وہی جو روافظ کا جو ایک انتہائی فرقہ بنا تھا, نبی علی رضی اللہ عنہ کو خدا کہتا تھا وہ بندہ, تو آگ جلا دیا تھا اس کو. ایسے مسلم جو ایل جی بی ٹی کے فیور میں ہیں ان سے ہم کیسے ڈیل کرنا چاہیے, کیسے ڈیل کرنا چاہیے؟ بھائی دوستیاں تو مت لگایا کریں ایسے لوگوں کے ساتھ, ٹھیک ہے. باقی یہ کہ ان کے بارے میں دل میں ایک احتمال اگر یہ رکھیں کہ بھائی ان کو پتہ نہیں کہ وہ کیا کر رہے ہیں, تو ان کو جو ہے وہ پیغام کی حد تک جو ہے بات سمجھانی سمجھا دینی چاہیے کہ پھر یہ عقیدے کا میجر مسئلہ ہے. دلائل کے ساتھ ہی یعنی علماء کی لکھی ہوئی دلائل بھی ان کو پہنچانی چاہیے کہ بھائی یہ آپ کا پھر عقیدے کا مسئلہ ہو جائے گا, تو اگر وہ بات کو مان لیں پھر ٹھیک ہے, اگر نہیں مانے تو ان سے پتہ تعلق ہی کرنا چاہیے اس طرح کے لوگوں سے. کیا ان سے کافروں کے جیسے بیہیو کرنا چاہیے یا مرتد کی طرح؟ بھائی قاضی تو آپ نہیں ہیں نا, تو قاضی بننے کی ضرورت نہیں ہے. کافر کی طرح مرتد کیا کریں گے آپ؟ ان کو سزا موت دیں گے؟ مرتد کی سزا موت ہوتی ہے. تو اب یہ اتنے یعنی جو چیز کا ہمارے کرنے کی ہے وہی کریں گے, تو خامخواہ kendimi buradan rahatlıyorum. बस उनके साथ जो है वो यानी बदअकीदा मुसलमान की हद तक तो कम से कम ये करना चाहिए उनके साथ। हजरत अबू हुरैरा रजी अल्लाह तआला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि वो शख्स मदऊन है जो गैर फितरी तरीके से बीवी के साथ जमा करता है, यानी अपनी बीवी है मनकूहा है लेकिन उसके साथ भी जो है ना, अगर कोई शख्स गैर फितरी तरीका का मतलब कि फर्श की बजाय जो है वो दुबर से शहवत करता है पीछे की रास्ते से, ठीक है, तो ये भी गैर फितरी अमल ही है और इसके ऊपर भी अल्लाह की लानत होती है। हजरत अबू हुरैरा रज़ी अल्लाह अन्हु से रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि जो मर्द हैज की हालत में बीवी के साथ जमा करता है या गैर फितरी तरीके से उसके साथ जमा करता है या किसी काहिन के पास जाता है और गैर से मुतअल्लिक़ उसकी खबर की तस्दीक करता है तो ऐसे लोग उस दीन से मुनकर हो गए जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर नाज़िल हुआ। तो अब किसी ने बीवी के साथ ये हरकत कर ली तो वो काफिर हो गया, अब उसके साथ मुर्तद वाला बिहेवियर करेंगे उसके साथ, ऑब्वियसली नहीं, ठीक है ना, क्योंकि ये गुनाह कबीरा में आता है और गुनाह कबीरा का मुर्तकिब जो है वो काफिर नहीं होता। तो हदीस के अंदर ये जो अल्फाज आए हैं तो इन अल्फाज का जो मफहूम लिया जाएगा वो दीन इस्लाम से फिर जाने वाला मफहूम नहीं लिया जाएगा, क्योंकि उलमा की जो जो इजमा है वो इन अमाल के गुनाह कबीरा होने के, ठीक है, कुफर के ऊपर इजमा नहीं है, ये करने वाला काफिर हो गया, ठीक है, तो हमने तो इजमा के साथ जाना है ना। तो ये जो हरकतें हैं तो फिर वजह इनकी बहुत सारी बनती हैं, एक तो बुरे माहौल के अंदर रहना, जो इस किस्म के यानी अफाल के मुर्तकिब लोग हो रहे होते हैं तो उनके साथ उठने बैठने से फिर इंसान के ऊपर असर आता है और वो भी फिर इस तरह करना शुरू हो जाता है। दूसरा ये भी होता है कि जब इंसान बदनजरी बहुत करता है, ठीक है, वो हर किस्म की चीज़ों को देखता रहता है, कभी जो है वो किसी को फेल करते हुए देख रहा है टीवी के ऊपर, किसी को फोन के ऊपर कुछ करते हुए देख रहा है, तो उसकी जो शहवत होती है वो बढ़ती है और फिर वो अपने आप को कंट्रोल नहीं कर सकता, फिर वो भी इस किस्म की हरकतें करता है। तो बदनजरी जो है वो यानी बदसोहबती और बदनजरी तो वो फिर इन चीज़ों का सबब बनती है, ठीक है। और एक अनफॉर्चुनेटली एक और भी बहुत बड़ा रीजन बनता है कि जो दुनिया की मोहब्बत और पैसे की हवस, ठीक है, वो जो के मुसलमानों को लगी हुई है तो इस वजह से जो पूरी की पूरी फैमिली होती है वो मर्दों के ऊपर बहुत ज्यादा प्रेशर डालती है कि तुम बाहर के मुल्क क्यों नहीं जाते और कमा के क्यों जाते या अपने यानी शहर से जाते क्यों नहीं, ठीक है, तो वो मर्द जो होते हैं वो सफर करके दूसरे शहरों में जा करके मुकीम होते हैं, ठीक है, या दूसरे मुल्कों में जा करके मुकीम होते हैं। अब वहां पर उनके पास कोई फैमिली नहीं होती है, उनकी बीवियां तो क्योंकि हर हर तबके के वर्कर्स के पास बीवियां तो नहीं हो सकती ना, हर घर को तो स्पॉन्सर नहीं कर सकता अपनी फैमिली को, ठीक है, तो अब वो लंबा लंबा अरसा जो है वो बगैर बीवी के रहते हैं, तो अब वो किस तरीके से अपनी शहवत पूरी करें, भाई वो भी इंसान है आखिर, है ना, उनकी भी जो है वो तबीयत होती है, शहवत होती है, वो कहाँ से पूरी करेगा, ठीक है, अब वो जो है या तो जना करेगा जहां पर औरतें अवेलेबल होंगी वहां औरतों के साथ जना करेगा और जहां पर औरतें अवेलेबल नहीं होगी वहां पर मर्दों के साथ करेगा, ठीक है, तो ये जो ये भी सबब बन रहा है ना हमारे माशरे के अंदर क्या, और ये असल में ये कहाँ पे जा करके यानी रीजन कॉज क्या बन रही है, उसी के बीवी बच्चों, उसी के जो घर के दूसरे अफराद हैं, माँ बाप हैं, ठीक है ना, उनकी दुनिया तलबी, ठीक है ना, उनकी नफ्स परस्ती, अपने नफ्स परस्ती, अपने ख्वाहिशात को पूरा करने के लिए बस अगले बंदे को जो है वो जहन्नुम में धकेल देते हैं, ठीक है, जाओ जाकर कमा करके लाओ, ये करो वो करो, जो चीज अवेलेबल है, जो अपने पास अपने गाँव में अवेलेबल है, अपने शहर के अंदर अवेलेबल है, उसके ऊपर कनात नहीं करनी, ठीक है, तो ये पूरा दुनिया का निजाम ऐसा बना हुआ है। अभी तो अल्लाह ताला ने जरा लगता है ऐसा है, बजायर ऐसा लगता है कि कुछ इस्लाह के कुछ असबाब पैदा किए हैं, क्योंकि ये पूरा सिस्टम ही जिसको हम कहते हैं ना कराची की लैंग्वेज में कहते हैं आवे का आवे ही बिगड़ा हुआ है, ठीक है, आवे का आवा बिगड़ा हुआ है, यानी सर से लेकर के पैर तक, ऊपर से लेकर के नीचे तक पूरा सिस्टम ही खराब है। किस किस चीज को आप ठीक करेंगे, किस किस चीज को आप ठीक करेंगे, ठीक है ना, तो ये तो एक ऐसी हीलिंग की जरूरत है कि जो हीलिंग कोई इंसान कर ही नहीं सकता,
انسان کے بس سے باہر ہے ان چیزوں کو ٹھیک کرنا، ٹھیک ہے نا. زیادہ سے زیادہ آپ ایک دو افراد جو ہیں، تین چار افراد تھوڑے سے توبہ کر لیں گے، تھوڑا سا نیک بن لیں گے، لیکن ان کا پورا ماحول تو وہی چل رہا ہے نا. پیچھے جو ہے وہ لوگوں کی نفس پرستی اور لوگوں کی جو 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 لالچ ہے، حرص ہے، حوث ہے، تو ساری چیزیں اپنی جگہ پر ہیں. تو معاشرے میں تو کوئی تبدیلی نہیں آ سکتی نا اس طریقے سے. تو معاشرے کی تبدیلی جو ہے تو اس کے لیے تو بہت میجر چیزوں کی ضرورت پڑتی ہے. تو حدیث اٹھا کر کے دیکھ لیں، جو علامات قیامت کے جو جو احوال بیان کیے گئے حدیث کے اندر، تو وہ کیا ہے، وہ میجر، یعنی جس طرح کمپیوٹر کے اندر وائرسز جب بھر جائیں تو اب اس کمپیوٹر کے اندر آپ ایک اینٹی وائرس سافٹ ویئر چلا کر تو اس کو کلین نہیں کر سکتے نا، پھر تو آپ اس کو ریبوٹ کرنا پڑتا ہے، ریسیٹ کرنا پڑتا ہے نا اس کو. تو اسی طریقے سے حدیثوں سے پتہ لگتا ہے کہ یہ پورا دنیا کا سسٹم جو ہے نا، یہ ریبوٹ ہوگا، یہ ریسیٹ ہوگا، ٹھیک ہے. اب اس ریسیٹنگ کے درمیان ہم کدھر جائیں گے، اس کی ہمیں فکر کرنے کی ضرورت ہے بس، ٹھیک ہے. دنیا کو تو آپ نہ ٹھیک کر سکتے ہیں، نہ یہ آپ کی ذمہ داری ہے اور نہ ممکن ہے، ٹھیک ہے نا. اپنی فکر کرنے کی ضرورت ہے کہ ہم کیا کر رہے ہیں، کیا ہم جو ہے وہ ریسیٹ کا شکار ہو جائیں گے، کیونکہ ہم بھی وائرس ہی ہیں، ہم بھی پارٹ آف دا پرابلم ہیں، ٹھیک ہے نا. ہم پارٹ آف دا پرابلم ہیں، تو جب ریسیٹ ہوں گے تو پھر جس طرح باقی پرابلمس کو ریموو کیا جائے گا، اسی طریقے سے ہمیں بھی ریموو کر دیا جائے گا، کیونکہ وی آر پارٹ آف دا پرابلم، رائٹ. لیکن اگر ہم پارٹ آف دا سولوشن ہیں، کم از کم کچھ سولوشن کی فکر ہے ہمیں، کچھ نہ کچھ اپنا حصہ ڈالنے کی کوشش کرتے ہیں، تو پھر ہو سکتا ہے ہم اس ریسیٹ پروسیس کے اندر جو ہے وہ بچا لیے جائیں، اور اگر نہیں بھی بچائے گئے تو بھی جو ہے وہ انشاءاللہ جنت بھی پہنچ جائیں گے، اللہ تعالیٰ کے قرب میں چلے جائیں گے، ٹھیک ہے نا. لیکن پارٹ آف دا پرابلم ہونے کی وجہ سے تو پھر تو گئے نا، پھر تو نہیں بچیں گے، نہ ادھر کے بچیں گے نہ ادھر بچیں گے، ٹھیک ہے. تو اگر ہم پارٹ آف دا پرابلم ہیں نا، اگر ہم جو ہے وہ خود بھی اسی قسم کی سوچ رکھے ہوئے ہیں، اسی قسم کی ہماری بھی پرائیورٹیز ہیں، تو ان پرائیورٹیز کو فکس کرنے میں سیدھی سی بات ہے کیا اس کے اندر مشکل ہے. اس طبی فعل کے لیے کسی معین حد کے مقرر کرنے میں تو فقہا کا اختلاف ہے، جس کی تفصیل کتب فقہ میں موجود ہے، تاہم اس کے لیے شدید سے شدید سزائیں منقول ہیں. مثلاً آگ میں جلا دینا، دیوار گرا کر کچل دینا، اونچی جگہ سے پھینک کر سنسار کر دینا، تلوار سے قتل کر دینا وغیرہ. آگے چلتے ہیں. اللہ تعالیٰ شاہ سماتے ہیں، عبداللہ شیطان الرحمن الرحیم. انما التوبۃ علی اللہ للذین یعملون السوء بجہالۃ ثم یتوبون من قریب فاولئک یتوب اللہ علیہم وکان اللہ علیما حکیما. کہ سوائے اس کے نہیں کہ توبہ اللہ تعالیٰ کو نے اپنے اوپر لازم کی ہوئی ہے، اللہ تعالیٰ کی ذمہ داری ہے توبہ. للذین یعملون، کن لوگوں کی طرف سے یا کن لوگوں کے لیے اللہ تعالیٰ نے اپنے ذمہ لیا ہوا توبہ کو قبول کرنا، کن لوگوں کے ذمہ، کن لوگوں کی طرف سے. یا عملون سوء بجہالت، جنہوں نے گناہ کا کام کیا، سوء کہتے ہیں برائی کو، گناہ کو، جہالت کی حالت میں. اب اس کی بڑی تفسیر آ رہی ہے آگے، جہالت کا کیا مطلب ہوتا ہے. تو جہالت کی حالت میں جنہوں نے گناہ کیے، ثم یتوبون من قریب، پھر انہوں نے توبہ کر لی قریب کے وقت میں. قریب کا مطلب کیا ہے، یہ بھی تفسیر سے ہی پتا چلے گا، ورنہ نہیں سمجھ میں آتا قریب کا کیا مطلب ہے. فَأُولَئِكَ يَتُوبُ اللَّهُ عَلَيْهِمْ، بس اللہ تعالیٰ ان کو معاف کر دیتا ہے، یعنی ان کی توبہ کو قبول کر لیتا ہے، اور ظاہر اس کا مطلب ہے معاف ہو جانا. وَكَانَ اللَّهُ عَلِيمًا حَكِيمًا، اور اللہ تعالیٰ ہر چیز کو جاننے والا ہے اور حکمت والا ہے. لیست التوبۃ، اور توبہ ان کی نہیں، یعنی ان کی توبہ نہیں ہوتی. للذین یعملون السیئات، کہ جنہوں نے گناہ کے کام کیے یا جو گناہ کے کام کرتے ہیں. حتی اذا حضر احدہم الموت، حتی کہ یعنی اس وقت تک وہ گناہ کرتے رہے یہاں تک کہ موت ان کے پاس پہنچ چکی، ان کے پاس یعنی ان پر موت آ گئی. قالا، پھر کہیں، پھر کہا، انی تبت الآن، بے شک میں توبہ کرتا ہوں اس وقت، اب میں توبہ کرتا ہوں، ٹھیک ہے. تو ان سے توبہ قبول نہیں کی جاتی. وللذین، اور نہ ان لوگوں سے، یموتون وہم کفار، جو کہ مر گئے اس حال میں کہ وہ کافر تھے. تو یہاں پر واو جو ہے وہ حالیہ ہوگا، کہ اس حال میں وہ کافر تھے، یعنی کفر کی حالت میں مر گئے، یعنی ایون آخری وقت میں بھی جنہوں نے توبہ نہیں کری، کیونکہ آخری وقت میں توبہ کرنے والوں کا ذکر پہلے حصے میں آ گیا. اولئک اعتدنا لهم عذابا علیما، یہ وہی ہیں کہ جن کے لیے ہم نے تیار کیا ہے ایک دردناک عذاب. ضبط آیت، ماہ قبل کی آیت میں توبہ کا ذکر آیا تھا، اب ان دو آیتوں میں قبول توبہ کی شرائط اور اس کے قبول ہونے اور نہ ہونے کی صورتیں بتلاتے ہیں. کب توبہ قبول آتی ہوتی ہے؟ خلاصہ تفسیر میں فرماتے ہیں کہ توبہ جس کو قبول کرنا حسب وعدہ اللہ تعالیٰ کے ذمے ہے، وہ تو انہی کی ہے جو حماقت سے کوئی گناہ صغیرہ ہو یا کبیرہ ہو کر بیٹھتے ہیں، صغیرہ ہو یا کبیرہ ہو کر بیٹھتے ہیں. ٹھیک ہے، یعنی جہالت کا مطلب کیا ہے؟ حماقت. ٹھیک ہے، پھر قریب میں، یعنی قبل حضور موت، جس کے معنی آگے آتے ہیں، توبہ کر لیتے ہیں، یعنی موت کے آنے سے پہلے توبہ کر لیتے ہیں. سو ایسوں پر تو خدا تعالیٰ قبول توبہ کے ساتھ توجہ فرماتے ہیں، یعنی توبہ کو قبول کر لیتے ہیں، اور اللہ تعالیٰ خوب جانتے ہیں کہ اس سے دل سے توبہ کی حکمت والے ہیں، کہ دل سے توبہ نہ کرنے والے کو فضیحت نہیں کرتے، اور ایسے لوگوں کی توبہ قبول نہیں جو برابر گناہ کرتے رہتے ہیں، یہاں تک کہ جب ان میں سے کسی کے سامنے موت ہی کھڑی ہوئی. حضور موت کا مطلب یہ ہے کہ اس کو دوسرے عالم کی چیزیں نظر آنے لگی، تو کہنے لگا کہ میں اب توبہ کرتا ہوں. بس نہ تو ایسوں کی توبہ قبول اور نہ ان لوگوں کی توبہ، یعنی ایمان لانا ایسے وقت کا قبول ہے جن کو حالت کفر پر موت آ جاتی ہے. ان کافر لوگوں کے لیے ہم نے ایک دردناک سزا یعنی عقوبت دوزخ تیار کر رکھی ہے. تو زیادہ تفصیل اور آسان الفاظ جو ہیں معروف مسائل پہ موجود ہیں، تو انشاءاللہ ان سے پڑھتے ہیں کہ کیا قصد و اختیار سے کیا ہوا گناہ معاف نہیں ہوتا. یہاں یہ بات قابل ذکر ہے کہ قرآن مجید میں لفظ جہالتن کا وارد ہوا ہے، اس سے بظاہر مفہوم ہوتا ہے کہ انجانی اور نادانی سے گناہ کرے تو اس کی توبہ قبول ہوگی، جان بوجھ کر کرے تو توبہ قبول نہیں ہوگی. ٹھیک ہے، یعنی آپ نے کوئی گناہ والا کام کر لیا لیکن آپ کو پتہ ہی نہیں تھا کہ وہ گناہ کا کام ہے. ٹھیک ہے، جیسے آپ نے کوئی مشروب پی لیا اور آپ سمجھ رہے تھے کہ بھائی یہ تو کوئی ریگولر سا مشروب ہے، بعد میں پتا چلا کہ بھائی وہ تو الکوہولک ڈرنک تھا. ٹھیک ہے، تو آپ کو تو پتہ ہی نہیں تھا، آپ نے نادانستگی کے اندر پی لیا. یا آپ نے جو ہے وہ کباب آئے تھے اور آپ سمجھ رہے تھے کہ جی وہ تو بیف کے کباب ہیں، لیکن پتا چلا کہ وہ تو سور صاحب کے کباب تھے، ہے نا. تو وہ آپ نے نادانستگی میں سور کے کباب کھا لیے. ٹھیک ہے، تو ایسے شخص کی جو ہے وہ توبہ قبول ہوگی، اور جس شخص نے جو ہے وہ جان بوجھ کر کے سور کے کباب کھائے تو اس کی توبہ قبول نہیں ہوگی. لیکن ایسا نہیں ہے. صحابہ کرام رضوان اللہ علیہم نے جو تفسیر اس آیت کی بیان فرمائی، ٹھیک ہے، تو وہی بات آ گئی نا کہ قرآن کو ہم نے، یعنی صحابہ کی مدد کے بغیر ہم نہیں سمجھ سکتے نا قرآن کو. وہی تو علماء تھے، انہوں نے تو نبی علیہ الصلوۃ والسلام سے قرآن کے معنی کو سمجھا اور پھر آگے ان تک پہنچایا. اگر انہیں کو بیچ میں سے نکال دیں گے تو پھر کیا باقی بچے گا. تو انہوں نے جو تفسیر بیان فرمائی ہے تو یہ ہے کہ جہالت سے اسی جگہ یہ مراد نہیں، اس جگہ یہ مراد نہیں کہ اس کو گناہ کے گناہ ہونے کی خبر نہ ہو یا گناہ کا قصد و ارادہ نہ ہو، بلکہ مراد یہ ہے کہ اس کو گناہ کے انجام بد اور اخروی عذاب سے غفلت اس گناہ پر اقدام کا سبب ہو گئی. ٹھیک ہے، یعنی غفلت جو ہے نا وہ اس کے گناہ کرنے کا سبب بن گئی. یعنی اللہ تعالیٰ سے غفلت جس کو کہتے ہیں، یا یہ کہ انجام سے غفلت کہ بھئی اگر میں یہ گناہ کروں گا تو میرا کیا انجام ہوگا، یہ اس کے ذہن سے بات نکل گئی، اس کی سوچ میں یہ بات نہیں آئی، اس کو فکر نہیں لگی اور وہ گناہ کر بیٹھا. اگرچہ گناہ کو گناہ جانتا ہو، اس کو پتا ہو کہ یہ میں گناہ کر رہا ہوں اور اس کا قصد و ارادہ بھی کیا ہو، باقاعدہ ڈیلیبریٹلی اس میں جا کر کے وہ گناہ کیا ہو. ٹھیک ہے، تو یہاں پر مراد یہ ہے کہ غفلت میں اس سے جو گناہ ہو گیا غفلت کی وجہ سے. ٹھیک ہے، دوسرے الفاظ میں جہالت کا لفظ اس جگہ حماقت و بے وقوفی کے معنی، جیسا کہ خلاصہ تفسیر میں مذکور ہوا ہے، اس کی نظیر سورہ یوسف میں ہے. یعنی یہ جو فرمایا نا کہ یہاں جہالت کا مطلب بے وقوفی اور حماقت ہے، تو اب اس کے اوپر دلیل دے رہے ہیں کہ دیکھیں سورہ یوسف کے اندر بھی نا یوسف علیہ السلام نے فرمایا تھا اپنے بھائیوں سے، هل علمتم ما فعلتم بیوسف و اخیہ कि क्या तुम जानते हो जो तुमने किया यूसुफ के साथ और उसके भाई के साथ यानी बिन्यामीन के साथ, इज अंतुम जाहिलून, के यानी जब के तुम लोग जो है जाहिल थे। ठीक है, अब यहाँ जाहिल थे का क्या मतलब, कि इनको पता नहीं था कि ये क्या कर रहे हैं अपने भाई और उसके उसके भाई के साथ। ठीक है, क्या उन्होंने इरादा नहीं किया था यूसुफ अलैहिस्सलाम को कत्ल करने का? तो फिर जाहिल का क्या मतलब है यहाँ पर? तो उसको फरमा रहे हैं कि इसमें भाइयों को जाहिल कहा गया है, हालांकि उन्होंने जो काम किया वो किसी खिताब व निस्यान से नहीं बल्कि कसद व इरादे से जानबूझ कर किया, मगर इस फेल के अंजाम से गफलत के सबब उनको जाहिल कहा गया है। क्या मतलब कि अगर आपको मालूम भी हो ना कि गुनाह के ऊपर सजा मिलती है, गुनाह की वजह से आखिरत के अंदर जो है वो अजाब होता है, लेकिन आप ऐसे मगलूब हो गए हो अपने जज्बात से, ठीक है ना, अपने जज्बात से या अपने जो आपने छोटे छोटे दुनिया के गोल्स बनाए हुए हैं उन गोल्स को अचीव करने की खातिर, कि जैसे यूसुफ अलैहिस्सलाम के भाइयों का गोल क्या था कि अपने बाप की तवज्जो हासिल करना, ठीक है ना। अब ये जो उनका एक गोल बना था ना बाप की तवज्जो हासिल करना, ये गोल उनके ऊपर ऐसा गालिब आ गया कि एक चीज जो उनको पता थी कि गलत काम करने के ऊपर अल्लाह ताला नाराज होते हैं, सजा मिलती है आखिरत के अंदर, ये उसके ऊपर गालिब आ गया, ठीक है ना, उसको ठांप लिया इस वाली फिक्र ने, इस वाली सोच, ठीक है ना। हसद वाली सोच भी थी कि भाई यूसुफ अलैहिस्सलाम को जो है वो क्यों वो इतना ज्यादा प्रेफर करते हैं हमारे ऊपर, वो हसद वाली सोच। तो ये सब कैफियात होती हैं जिनको रूहानी बीमारियां भी कहते हैं, जिनको जज्बात भी कह सकते हैं आप, ठीक है ना। तो ये चीजें जो है ना फिर आपके इल्म को, आपके इल्म को ढांप देती है, ठीक है, आपकी सोच को जो है ना वो मगलूब कर देती हैं या अकल को माउफ कर देती हैं, ये भी लफ्ज हम इस्तेमाल करते हैं उर्दू जुबान के अंदर, ठीक है। तो इसी को अंजाम से गफलत कहते हैं, खुद परस्ती नहीं, खुद परस्ती तो यहाँ पे बैठ। तो अबुल आलिया और कतादा ने नकल किया है कि सहाबा कराम रज़ियल्लाहु अन्हुम इस पर मुत्तफिक थे कि कुल्लु ज़म्बिन असाबहु अब्दुन फहुवा जहालतुन अमदन काना औ गैरहु, यानी बंदा जो गुनाह करता है वह बिला कसद हो या बिल कसद बहरहाल जहालत ही है, ठीक है, तो यानी बहरहाल वो कम अकली और बेवकूफी है, यानी गुनाह का काम करने वाला जो है ना वो यानी अकल का मारा हुआ ही होता है, यानी उसकी अकल मारी ही होती है, ठीक है। इमाम तफसीर मुजाहिद रहमतुल्लाह ने फरमाया कि कुल्लु आमिलिन बिमाअसियतिल्लाहि फहुवा जाहिलुन हीन अमली अमिलहा, यानी जो शख्स किसी काम में अल्लाह ताला की नाफरमानी कर रहा है वो ये काम करते हुए जाहिल की है, अगरचे सूरत में बड़ा आलिम और बाखबर है, ठीक है। तो गुनाह तो अल्लाह ताला की नाफरमानी है और अल्लाह ताला तो सबसे बड़े हैं, तो सबसे बड़े की नाफरमानी और वो भी उसके देखने की हालत में, वो तो देख रहा है, वो तो सुन रहा है, ठीक है, तो ये तो बेवकूफ़ इंसान नहीं कर सकता ना, अकलमंद तो नहीं कर सकता, या कम अज कम उस वक्त जो है ना ये बेवकूफ़ बन गया, ठीक है, शैतान ने उसको बेवकूफ़ बना दिया है या किसी दूसरे इंसान ने उसको बेवकूफ़ बना दिया है, बहरहाल टेम्पररीली बेवकूफ़ हो या परमानेंटली बेवकूफ़ हो, काफिर जो होता है वो परमानेंटली बेवकूफ़ होता है और ईमान वाला जब गुनाह कर रहा होता है तो उस वक्त वो टेम्पररीली बेवकूफ़ होता है। अबू हयान रहमतुल्लाह अलैह ने तफसीर बहर मुहीद में फरमाया कि ये ऐसे ही है जैसे हदीस में शाद है, ला यज़नी ज़ानी वहुवा मोमिन, यानी जिना करने वाला मोमिन होने की हालत में जिना नहीं करता। मुराद ये है कि जिस वक्त वो इस फ़ेल बद में मुब्तला हुआ है उस वक्त वो ईमानी तकाजे से दूर जा पड़ा, इसका मतलब ये नहीं है कि वो जिना करने के दौरान काफिर हो जाता है, उस वक्त अगर उसको मौत आ जाए तो वो काफिर हो करके मरा, ठीक है ना, और हमेशा हमेशा के लिए वो जहन्नुम में जाएगा। तो खैर जिना की सजा तो अलग है कि वो तो जिना की सजा हमेशा हमेशा के जहन्नुम में, लेकिन कुफर वाली सजा और जिना वाली सजा के दरमियान फर्क है, ठीक है। काफिर जो है वो हमेशा जहन्नुम में रहेगा, कभी भी नहीं निकाला जाएगा, लेकिन जानी वो बहुत लंबे अरसे तक जहन्नुम में रहेगा, गोया के हमेशा के लिए रहेगा, لیکن ایک نہ ایک دن ایمان کی وجہ سے وہاں سے نکال دیا جائے گا. ٹھیک ہے, تو اس حدیث کا مطلب کیا ہے؟ اس حدیث کا مطلب یہ ہے کہ ایمانی تقاضا جو تھا نا کہ بھائی اللہ دیکھ رہا ہے, یہ اللہ کی نافرمانی ہے, بہت بڑی نافرمانی ہے, تو یہ سب کچھ جاننے کے باوجود اس نے یہ فیل کیا, تو اس فیل کرنے کے وقت جو ہے نا وہ یعنی غافل ہو گیا. ٹھیک ہے, اپنے سارے علم ہونے کے باوجود اس کے عقل پر پردہ پڑ گیا, یہی اس کا مطلب بنتا ہے. اسی لیے حضرت اکرمہ رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ امور الدنیا کلہا جہالتن, یعنی دنیا کے وہ سارے کام جو اللہ تعالیٰ کی فرما برداری اور اطاعت سے خارج ہوں سب کے سب جہالت, یعنی دنیا کے جتنے کاموں کے اندر اللہ کی نافرمانی ہو رہی ہوگی وہ سب کے سب جہالت ہے. تو وجہ ظاہر ہے کہ اللہ تعالیٰ کی نافرمانی کرنے والا تھوڑی دیر کی لذت کو ہمیشہ باقی رہنے والی لذت پر ترجیح دے رہا ہوتا ہے, اور جو اس تھوڑی دیر کی لذت کے بدلے میں ہمیشہ ہمیشہ کا عذاب شدید خریدے وہ عاقل نہیں کہا جا سکتا, اس کو ہر شخص جاہل ہی کہے گا اگرچہ وہ اپنے فعل وقت کو جانتا ہو اور اس کا قصد و ارادہ بھی کر رہا ہو. خلاصہ یہ ہے کہ انسان کوئی گناہ قصدن کرے یا فتن, دونوں حالت میں گناہ جہالت ہی سے ہوتا ہے. اسی لیے صحابہ و تابعین رحمۃ اللہ علیہم رضوان اللہ اجمعین اور تمام امت کا اس پر اجماع ہے کہ جو شخص قصدن کسی گناہ کا مرتکب ہو اس کی بھی توبہ قبول ہو سکتی. پورا لب لباب اس ڈسکشن کا یہ تھا کہ بھئی جان بوجھ کر گناہ کرنے والا بھی جو ہے نا وہ اس کے اوپر توبہ کا دروازہ بند نہیں ہوتا, انلیس کہ وہ اس مقام پر پہنچ جائے جائیں بند کر دیں, لیکن ادروائز نہیں ہوتا. آیت مذکورہ میں ایک بات قابل غور یہ ہے کہ اس میں قبول توبہ کے لیے یہ شرط بتائی ہے کہ قریب زمانے میں ہی توبہ کر لے, توبہ کرنے میں دیر نہ کرے. اس میں قریب کا کیا مطلب ہے اور کتنا زمانہ قریب میں داخل ہے؟ رسول کریم صلی اللہ علیہ وسلم نے اس کی تفصیل ایک حدیث میں خود اس طرح بیان فرمائی ہے, ان اللہ یقبل توبۃ العبد ما لم یغرغر. حدیث کے معنی یہ ہیں کہ اللہ تعالیٰ اپنے بندے کی توبہ اس وقت تک قبول فرماتے ہیں جب تک اس پر موت اور نظر روح کا غرغرہ طاری نہ ہو جائے. اور محدث ابن مردویہ رحمۃ اللہ علیہ نے حضرت عبداللہ بن عمر سے روایت کیا ہے کہ انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا ہے کہ جو بندہ مومن موت سے ایک مہینہ پہلے اپنے گناہ سے توبہ کرے یا ایک دن یا ایک گھڑی پہلے توبہ کرے تو اللہ تعالیٰ اس کی توبہ قبول فرمائیں گے بشرطے کہ اخلاص کے ساتھ سچی توبہ کی گئی ہو, یعنی جان بچانے کے لیے, کسی کو خوش کر دینے کی خاطر خالی, ٹھیک ہے, یا کسی سے جو ہے وہ جان چھڑانے کے لیے توبہ کر لی گئی, ٹھیک ہے, کیونکہ پیچھے ہی نہیں چھوڑے وہ پیچھے پڑ جاتے ہیں نا. تو وہ کسی نے بڑا مزے کا ایک میسج دیا کہ جو انڈیا کے اندر لوگ پڑ گئے نا تبلیغی جماعت کے پیچھے, کسی نے کہا بھائی تبلیغی جماعت کے زیادہ پیچھے مت پڑنا, کہیں ایسا نہ ہو کہ یہ تبلیغی بھائی تمہارے پیچھے پڑ گئے, اگر یہ پیچھے پڑ گئے نا تو تمہیں چلا لگانا پڑے گا, ٹھیک ہے, یعنی ہندوؤں کو بھی چلا لگانا پڑے گا اگر یہ تبلیغی بھائی تمہارے پیچھے پڑ گئے, ٹھیک ہے. تو یہ بھی تو ہو سکتا ہے نا کہ کوئی پیچھے پڑ گیا ہو تو اس وجہ سے ہاں میری توبہ میں یہ نہیں کروں گا, ٹھیک ہے, تو یہ اخلاص والی توبہ نہیں کہلائے گی. وہ تبدیلی بھائی پیچھے پڑے ہوں یا شیخ صاحب پیچھے پڑے ہوں یا جو بھی پیچھے پڑے ہوں, تو ان کی وجہ سے اگر آپ نے توبہ کر لی ہے کسی چیز سے تو وہ توبہ نہیں ہے. توبہ تو اللہ تعالیٰ کی رضا کے لیے اور جہنم کی سزا سے بچنے کے لیے جو کی جاتی ہے اسی کو اخلاص والی توبہ کہا جاتا ہے, توبۃ النصوحہ. خلاصہ یہ کہ من قریبین کی تفسیر جو خود رسول اللہ صلی اللہ علیہ وسلم نے فرمائی اس سے معلوم ہوا کہ انسان کی پوری عمر کا زمانہ قریب ہی میں داخل ہے, موت سے پہلے پہلے جو توبہ کر لی جائے قبول ہوگی, البتہ غرغرہ موت کے وقت کی توبہ قبول نہیں ہے, مقبول نہیں ہے. اس کی توضیح جو حضرت حکیم الامت رحمۃ اللہ علیہ نے تفسیر بیان القرآن میں بیان فرمائی ہے کہ موت کے قریب دو حالتیں پیش آتی ہیں, ایک تو یاس و نا امیدی کی, جبکہ انسان ہر دوا و تدبیر سے عاجز ہو کر یہ سمجھ لے کہ اب موت آنے والی ہے, اس کو حالت یاس یعنی بالیا, ٹھیک ہے, یعنی یاس ہوتا ہے نا اس کو, یعنی مایوسی جو ہم اردو میں کہتے ہیں, یعنی حالت مایوسی سے تعبیر کیا گیا. یہ ایک حالت ہے کہ آپ مایوس ہو گئے ہو کہ جی اب میں نے بہتر نہیں ہونا ہے, اب میں نے مری جانا ہے, ٹھیک ہے. دوسری حالت اس کے بعد کی ہے, جبکہ نظر روح شروع ہو جائے, یعنی روح نکلنا شروع ہو جائے, जो कहते हैं कि इंसान की पुतलियां जो है वो ढीली होनी शुरू हो जाती हैं, कनपट्टी ढीली पड़ जाती है और सांस उखड़नी शुरू हो जाती है, गरगरे का वक्त आ जाए, जिसको हमारे हजरत फरमाते हैं कि गले का घुंघरू बजना शुरू हो जाए। इस हालत को बास यानी बिलबा कहा जाता है, बा के साथ बास। पहली हालत यानी हालत यास तक तो मिन करीबिन के मफहूम में दाखिल है, यानी उस वक्त भी तौबा कर ली ना तो अल्लाह ताला वो तौबा भी कबूल कर लेते हैं, और तौबा उस वक्त कबूल होती है, मगर दूसरी हालत यानी हालत बास की तौबा मकबूल नहीं, जबकि फरिश्ते और आलम आखिरत की चीजें इंसान के सामने आ जाएं, क्योंकि वो मिन करीबिन के मफहूम में दाखिल नहीं है। इस आयत में मिन करीबिन का लफ्ज बढ़ा कर उसकी तरफ इशारा कर दिया गया कि इंसान की सारी उम्र ही एक खलील जमाना है और मौत जिसको वो बईद समझ रहा है इसके बिल्कुल करीब। करीब की ये तफसीर जो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से नकल की गई है, दूसरी आयत में खुद कुरान ने भी उसकी तरफ इशारा फरमा दिया है, जिससे ये बताया है कि मौत के वक्त की तौबा कबूल नहीं है। खुलासा मजमून आयत का ये हो गया कि जो शख्स किसी गुनाह का इरतकाब करता है वह जानबूझकर पसंद को इरादे से करे या खता व नावाकफियत की बिना पर करे वो बहरहाल जहालत ही होता है। गरगरा का मतलब, जैसे आपने कभी गार्गल नहीं किया, गला खराब हुआ हो तो डॉक्टर कहते ना पानी को मुंह में ले करके फिर मुंह को आप ऊपर करके ऐसे तो वो जो आवाज निकलती है ना गर्र की, उसी को गरगरा कहते हैं। तो जब इंसान मर रहा होता है ना तो उस वक्त उसके गले से भी ऐसी आवाज निकलती है जैसे कि गार्गल करते हुए इंसान के गले से निकलती है। ठीक है, तो वो बहरहाल जहालत ही होता है। हर ऐसे गुनाह से इंसान की तौबा कबूल करना अल्लाह ताला ने अपने जिम्मे ले लिया है, बशर्ते कि मौत से पहले पहले सच्ची तौबा करे। ठीक है, बड़ी ही प्यारी बात हज़रत थानवी रहमतुल्लाह ने लिखी कि भाई इंसान तू जो है ना तू बहुत ही छोटी चीज है। ठीक है, यानी आप बहुत छोटे हैं, तो भाई जो छोटा होता है ना तो छोटे का जो अमल होता है ना वो अमल भी छोटा होता है, क्योंकि किसी का अमल वो उसकी सिफत होती है। तो अगर मौसूफ छोटा है, ग्रामर वाले समझते हैं ना मौसूफ, राइट, तो अगर मौसूफ छोटा है तो सिफत भी छोटी है। तो भाई इंसान का कोई भी गुनाह जो है ना वो बड़ा नहीं हो सकता अल्लाह ताला के सामने। ठीक है ना, क्योंकि वो खुद इतना छोटा है उसका अमल कैसे बड़ा होगा। तो भाई तौबा को जो है ना वो बिल्कुल भी तुम फिक्र ना करो कि ये इतना बड़ा गुनाह किया, भाई बड़ा तुम्हारे लिए होगा, अल्लाह के लिए थोड़ी है। ठीक है, तो तौबा कर लो। और दूसरी बहुत ही जबरदस्त बात फरमाई कि अगर तुम खाली जुबानी भी तौबा कर रहे हो ना, ठीक है ना, और तुम दिल में तुम्हारा जो है ना वो पक्का इरादा नहीं है, तुम जो है वो गुनाह छोड़ने के लिए तैयार नहीं हो ना, फिर भी इवन जाहिरी तौर पर भी तौबा करते रहो, उससे भी चूको नहीं कि नहीं मैं तो जाहिरी तौर पर जो है वो कर रहा हूँ तो मैं क्यों करूँ, ना करता हूँ ये मत सोचना। क्यों? उसकी वजह लिखी कि नबी रसूलुल्लाह ने फरमाया मन तशब्बह बिकौमिन फहुवा मिन। ठीक है, कि तुमने जाहिरी तौर पर तौबा कर रहे हो ना, राइट, तो कम अज कम तुम्हें तवाबून के साथ मुशाबहत तो हासिल हो गई ना, जाहिरी मुशाबहत। तेरे महबूब की यारब शबाहत लेके आया हूं, हकीकत इसको तू कर दे, मैं सूरत लेके आया हूं। राइट, तो अल्लाह ताला से बस ये दुआ करें अल्लाह मेरी तौबा को आप हकीकत बना दें। लेकिन तवाबून के साथ जिनसे अल्लाह ताला मोहब्बत करते हैं, तुम कम अज कम जाहिरी शबाहत तो पैदा करो ना, इस जाहिरी शबाहत की वजह से अल्लाह ताला की रहमत से बईद नहीं है कि वो तुम्हारा हशर हकीकी तवाबून के साथ निभा दे। कितनी कितनी गहरी बात करें, कितनी बड़ी बात करें ना। ठीक है, तो अगर तौबा करने का इरादा ना भी हो रहा हो ना तो फिर भी जो है ना बस ऊपर ऊपर से बंदा तौबा करे और तौबा करने वालों के साथ उठना बैठना शुरू कर दे। ठीक है, अल्लाह ताला उसी के ऊपर मेहरबानी फरमा दे। अगर कोई गुनाह किया गया और गफलत की वजह से तौबा करने का एहसास नहीं हुआ और बाद में तौबा करने का एहसास हुआ लेकिन गुनाह के बारे में भूल गया, तो अगर जनरल तौबा कर ले या अल्लाह मेरा हर गुनाह बख्श दे, ये काफी है क्या? हाँ बिल्कुल ये काफी है। ہے آپ یعنی توبہ گناہوں کا علم جو ہے وہ اللہ تعالیٰ پر چھوڑ رہے ہیں نا، ٹھیک ہے، کہ بھائی میں بھول گیا ہوں نا اپنے گناہ، اللہ آپ تو نہیں بھولے میرے گناہ، ٹھیک ہے، لیکن میں اس بات کے اوپر آپ سے یعنی ڈیل کرتا ہوں کہ جب میرے سامنے اس گناہ کا علم آ بھی جائے گا نا تو میں اس کے اوپر اصرار نہیں کروں، میں اس کو جسٹیفائی نہیں کروں گا، میں توبہ کرتا ہوں، ابھی مجھے یاد نہیں ہے، کل کو آپ نے مجھے یاد دلا دیا تو میں اس وقت پھر نا وہ یعنی پھر 420 دکھانے کی کوشش نہیں کروں گا کہ نہیں نہیں یہ تو گناہ نہیں تھا، بس میں اس طرح کی حرکت نہیں کروں گا، تو اے اللہ آپ نے گناہ کو معاف فرما دیا، کیوں نہیں اللہ تعالیٰ معاف کریں گے اس گناہ کو، ٹھیک ہے. تو کل اگر آپ لوگ دعا میں شریک ہوئے تھے تو اس عارض نے لفظ بھی استعمال کیا تھا، کارپٹ توبہ، بلینکٹ توبہ، ٹھیک ہے نا، کارپٹ اور بلینکٹ کے نیچے پہ ساری چیزیں کور ہو جاتی ہیں نا، تو ایسی توبہ تو کریں نا کم از کم کہ اللہ جو بھی گناہ کر رہا ہوں، جو میرے علم میں ہے، جو میرے علم میں نہیں ہے، جس کو میں سمجھتا ہوں، جس کو میں نہیں سمجھتا ہوں، اللہ سب سے میں معاف مانگتا ہوں، تو اللہ تعالیٰ نا پھر اس گناہ کو چھوڑنے کی بھی توفیق عطا فرما دیں گے جن کو کہ ابھی ہم نہیں بھی سمجھ رہے گناہ. تو اپنے ذمے لے لینے کا مطلب یہ ہے کہ اللہ تعالیٰ نے اس کا وعدہ فرما لیا ہے کہ جس کا پورا ہونا یقینی ہے، ورنہ اللہ تعالیٰ کے دل میں کوئی فرض واجب یا کسی کا حق لازم نہیں ہوتا. پہلی آیت میں تو اس توبہ کا ذکر تھا جو اللہ تعالیٰ کے نزدیک قابل قبول ہے، دوسری آیت میں اس توبہ کا بیان ہے جو قابل قبول نہیں ہے. اس میں بیان فرمایا ہے کہ ان لوگوں کی توبہ قابل قبول نہیں جو عمر بھر جرت کے ساتھ گناہ کرتے رہے، اور جب موت سر پر آ پہنچی اور نزع روح شروع ہو گیا، موت کے فرشتے سامنے آ گئے، اس وقت کہنے لگے کہ ہم اب توبہ کرتے ہیں، انہوں نے فرصت عمر گنوا کر توبہ کا وقت کھو دیا، اس لیے ان کی توبہ مقبول نہیں ہوگی. جیسے فرعون اور آل فرعون نے غرق ہونے کے وقت پکارا کہ ہم رب موسیٰ و ہارون پر ایمان لاتے ہیں، تو ان کو جواب ملا کہ کیا اب ایمان لاتے ہو جب ایمان لانے کا وقت گزر چکا. اور یہی مضمون آیت کے آخری جملے میں ارشاد فرمایا کہ ان لوگوں کی توبہ بھی قابل قبول نہیں جن کو حالت کفر پر موت آ گئی اور عین نزع روح کے وقت ایمان کا اقرار کیا. یہ اقرار و ایمان بے وقت اور بے سود ہے، ان کے لیے عذاب تیار کر دیا گیا ہے. توبہ کی حقیقت اور تعریف اور حقیقت دونوں آیتوں کی لفظی تفسیر کے بعد ضروری بات یہ باقی رہتی ہے کہ توبہ کی تعریف کیا ہے اور اس کی کیا حقیقت اور کیا درجہ ہے. امام غزالی رحمۃ اللہ علیہ نے احیاء العلوم میں فرمایا کہ گناہوں پر اقدام کے تین درجے ہیں. دید خسور مجھے نہیں معلوم کیا ہوتا ہے، دید قصور، قاف، قاف کے لیے جو انگریزی کے ورڈ سمجھ میں آتا ہے نا کم از کم اس عاجز کے، وہ کیو بنتا ہے، کیو، تو قصور لکھیں تو کیو یو ایس او او آر لکھیں تو بات سمجھ میں آتی ہے. کے ایچ سے تو خوف، جیسے کے ایچ سے لکھیں گے نا تو قصور بن گیا. تو دید قصور یہ ہوتا ہے کہ اپنے جو قصور ہیں، اپنے جو گناہ ہیں نا، اللہ تعالیٰ ان کی دید عطا فرما دے. دید کہتے ہیں دیکھنے کی صلاحیت، ٹھیک ہے، تو اپنے گناہوں کو، اپنے عیبوں کو دیکھنے کی صلاحیت یہ اللہ تعالیٰ عطا فرماتے ہیں، عطا فرما دیتے ہیں جب کسی کو نا، تو اب اس کے لیے نیک بننا آسان ہو جاتا ہے، کیونکہ پھر وہ اپنے گناہوں سے توبہ بھی کر لیتا ہے اور ان سے بچنے کے پھر راستے بھی نکال دیتا ہے اور آسانی ہو جاتی ہے. اسی وجہ سے دید قصور کو ہمارے مشائخ جو ہیں وہ دعاؤں میں مانگا کرتے تھے. اور یہ جو ٹرم ہے یہ مشائخ فرماتے ہیں کہ حضرت مجدد الکسانی رحمتہ اللہ علیہ کی کوائن کی ہوئی ٹرم، یعنی یہ ٹرم پہلے استعمال نہیں ہوتی تھی، حضرت مجدد رحمتہ اللہ علیہ نے پہلی دفعہ اس ٹرم کو استعمال کیا تھا، ٹھیک ہے. تو جو بھی انسان اخلاص کے ساتھ اللہ تعالیٰ سے دید قصور مانگتا ہے نا، تو پھر اللہ تعالیٰ اسباب کریٹ کر دیتے ہیں جس کے ذریعے سے پھر اس کو پتہ لگتا رہتا ہے کہ وہ کیا بنا کر رہا ہے، کیا بنا کر رہا ہے. وہ ظاہر اسباب کیا ہوتے ہیں، اسباب جو ہیں وہ شیخ ہوتا ہے، شیخ بتا دیتا ہے کہ آپ یہ گناہ کر رہے ہیں. اسباب جو ہیں وہ دوست ہوتے ہیں، اچھے دوست، نیک دوست، وہ دوست اس کو بتا دیتے ہیں کہ یہ گناہ کر رہا ہے. وہ اسباب کبھی کبھی دشمن بھی ہوتے ہیں، اللہ تعالیٰ کبھی کسی دشمن کو سبب بنا دیتا ہے، وہ دشمن آپ کو آپ کی برائیاں بتا رہا ہوتا ہے اور آپ کو جو ہے وہ پتہ لگ رہا ہوتا ہے کہ اچھا میرے اندر یہ برائی بھی تھی. دوستوں کو تو یہ برائی نظر نہیں آتی تھی، دشمن کو تو آتی تھی نا نظر. تو دشمن بھی جو ہوتا ہے وہ دید و قصور کا سبب اللہ تعالیٰ کی مرضی سے بن جایا کرتے ہیں. اچھا، تو یہ گناہ گناہوں پر اقدام کے تین درجے، پہلا یہ کہ کسی گناہ کا کبھی ارتکاب نہ ہو، یہ تو فرشتوں کی خصوصیت ہے یا انبیاء علیہ السلام کی خصوصیت ہے، ٹھیک ہے، کیونکہ فرشتے بھی معصوم ہیں، انبیاء علیہ السلام بھی معصوم ہیں، جو غلطیاں انبیاء علیہ السلام کی مذکور ہیں قرآن میں یا حدیث میں وہ گناہ نہیں کہلاتے بلکہ وہ اجتہادی غلطیاں کہلاتی، ٹھیک ہے، انہوں نے کسی یعنی اونچے درجے کے کام کے بجائے لیس اونچے درجے کا کام کر لیا، ٹھیک ہے، بس اس سے زیادہ ان کی غلطی نہیں ہوتی کیونکہ وہ معصوم ہیں. دوسرا درجہ یہ ہے کہ گناہوں پر اقدام کرے اور پھر ان پر اصرار جاری رہے، کبھی ان پر ندامت اور ان کے ترک کا خیال نہ آئے، یہ درجہ شیاطین کا ہے، ٹھیک ہے. اب شیاطین سے آپ کون مراد ہیں؟ جن مراد نہیں ہے، کیونکہ کتنے سارے جن ہیں جو کہ مسلمان ہوتے ہیں، اولیاء ہوتے ہیں، نیک لوگ ہوتے ہیں جن، ٹھیک ہے. تو شیاطین سے مراد یہاں پر جن نہیں ہے، بلکہ شیاطین سے مراد یہاں پر ریبیلیس یعنی بغاوت کرنے والے، چاہے وہ انسانوں میں ہوں چاہے وہ جنوں میں، ٹھیک ہے نا، یعنی جو ابلیس کے فعل کے ساتھ نسبت کرتے ہیں، ابلیس کے ساتھ جن کی نسبت بنی ہوتی، اب وہ جنوں میں سے ہوں یا انسانوں میں سے ہوں، ٹھیک ہے. تو ایسے انسان بھی ہوتے ہیں جو کہ شیطان بنے ہوئے ہوتے ہیں، ٹھیک ہے. تو وہ پھر گناہوں پر اصرار کرتے رہتے ہیں اور ندامت تر کرنے کا ان کو خیال ہی نہیں آتا، جیسے ابو جہل، رائٹ. تیسرا مقام بنی آدم کا ہے، یعنی آدم کے بیٹوں کا، کہ گناہ سرزد ہو تو فوراً اس پر ندامت ہو اور آئندہ اس کے ترک کا پختہ عزم ہو، ٹھیک ہے. اب یہاں پر بھی کتنے بنی آدم اس طرح کرتے ہیں؟ کافر تو نہیں کرتے، ٹھیک ہے. تو یہاں پر بھی بنی آدم کا مطلب کیا ہوگا؟ آدم علیہ السلام سے جس نے نسبت بنائی، آدم علیہ السلام سے نسبت بنانے والا وہ بنی آدم ہے. اور آدم علیہ السلام کا کیا فعل تھا؟ کہ گناہ تو ان سے ہو گیا تھا لیکن انہوں نے اس کے اوپر اللہ تعالیٰ سے معافی مانگی تھی، ٹھیک ہے، اصرار نہیں کیا تھا، ٹھیک ہے. تو اصل بات یہ ہے کہ ابلیس کے ساتھ نسبت بنانی ہے یا آدم علیہ السلام کے ساتھ نسبت بنانی ہے. بے شک آپ جن کیوں نہ ہو، اگر کوئی جن کلاس سن رہا ہے تو وہ بھی آدم علیہ السلام کے ساتھ نسبت بنا سکتا ہے، تو وہ بھی پھر آدم علیہ السلام کا روحانی بیٹا بن جائے گا، ٹھیک ہے، حالانکہ وہ جن ہے. اور اسی طریقے سے انسان ہو، نسبی طور پر تو آدم علیہ السلام کا بیٹا ہے لیکن اس کی نسبت جو ہے وہ ابلیس کے ساتھ بن جائے گی. اس سے معلوم ہوا کہ گناہ سزا ہونے کے بعد توبہ نہ کرنا یہ خالص شیاطین کا کام ہے. اس لیے باجماع امت توبہ فرض ہے. قرآن مجید کا ارشاد ہے، توبوا یا ایھا الذین آمنوا توبوا الی اللہ توبۃ نصوحا عسى ربکم ان یکفر عنکم سیئاتکم ویدخلکم جنات تجری من تحتها الانہار. یعنی ایمان والوں، اللہ تعالیٰ سے توبہ کرو، سچی توبہ، کچھ عجب نہیں کہ اللہ تعالیٰ تمہارے گناہوں کا کفارہ کر دیں اور تمہیں ایسی جنتوں میں داخل کر دیں جن کے نیچے نہریں بہتی ہیں، ٹھیک ہے. انشاءاللہ باقی انشاءاللہ ابھی کا آخر پڑھ لیں گے، کیونکہ ٹائم والا اوور ہو چکا ہے. جی وہ کچھ پوچھنا ہے یا مطلب بولنا ہو تو بتا دیں. ٹھیک ہے، تو سوال اگر نہیں ہے تو پاس کرتے ہیں. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.